हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। प्रकृतिको गतिसँगै यसपाली पनि साउन महिना सुरु भइसकेको छ। श्रावण महिना बर्सातको महिना, साउन भन्ने बित्तिकै साउने झरी सम्झिन्छ। साउने सङ्क्रान्तिदेखि नै दक्षिणायण सुरु भइसकेको छ। हिन्दू सनातन धर्म संस्कृतिमा साउनमा शिव आराधनाको विशेष महत्व पाइन्छ। आस्थावानहरूमाझ साउन महिना विशेष महिना हुने गर्दछ। अनेक व्रत अनुष्ठान र शिव साधनाका प्रसङ्गहरू श्रावणभर हुने गर्दछन्। साउनका सोमबारहरू विशेष व्रत साधना र अनुष्ठानहरूका लागि महत्त्वको मानिन्छ। आज साउन महिनाको पहिलो सोमबार पनि हो। आजको कार्यक्रममा हामी हिन्दू सनातन धार्मिक मान्यता र परम्परा अनुसार श्रावण महिनाका सोमबारको महत्त्व र शिव पूजन र आराधना सम्बन्धी सामग्री प्रस्तुत गर्ने जमर्को गर्दैछौँ। कार्यक्रम सुरु गरौँ वन्दनाबाट।
प्रातर भजामि शिव मेक मनन्त माद्यम वेदांत वेद्यमनघम पुरुषम महांतम नामादि वेद रहितम् षड्भाव शून्यम् संसार रोग हर मोषध
अहिले साउन महिना चलिरहेको छ। हिन्दू सनातन धार्मिक मान्यता र परम्परा अनुसार साउन महिना, त्यसमा पनि सोमबार, शिव उपासनाका लागि पवित्र दिन मानिन्छन्। त्यसअनुसार यो महिना विशेष गरी सोमबार आस्थावान श्रद्धालुहरूद्वारा शिव मन्दिरमा पूजाआजाका साथै धार्मिक अनुष्ठानहरू सम्पन्न गरिन्छन्। साउन महिनाका हरेक सोमबार व्रत बस्ने र महिनाभरि नै पनि विशेष निष्ठामा रहेर आफ्ना दिनचर्यामा संलग्न हुने परम्परा पनि रहेको छ। शिवलिङ्गहरूमा जल, दुध, बेलपत्र, धतुरोको फूल चढाउने, रुद्राभिषेक गर्ने प्रचलन सनातन धर्म परम्परामा रहेको छ। शिव उपासनाकै विधिहरूमा श्रावण महिनाभरि बोलबम यात्रा पनि हुन्छ। समूहगत रूपले गेरुवा वस्त्र धारण गरेका श्रद्धालुहरू बोलबम भन्दै पवित्र नदीको जल बोकी लामो यात्रा समेत गरी शिवलिङ्गमा जल चढाउने परम्परा पनि प्रसिद्ध छ। यसरी नियमपूर्वक बोलबम यात्रा गर्ने भक्तजनहरूको सहयोग र सुविधाका लागि यात्रा मार्गमा आवश्यक प्रबन्ध पनि गरिएको देख्न सकिन्छ। मान्यता अनुसार शिवलाई प्राकृतिया आदिदेव भनेर मानिन्छ। शिव आशुतोष देव हुन्, यानि भोलानाथ शङ्कर थोरै आराधनाले पनि चाँडै प्रसन्न हुने देवताका रूपमा प्रसिद्ध छन्। विशेष गरी विवाहित नारीहरू पतिको दीर्घायु र आफू स्वयंको कल्याणका लागि श्रावणमा व्रत बस्ने गर्दछन्। यसै गरी साउनका सोमबार व्रत बस्नाले विवाह गर्ने उमेर पुगेका कन्याहरूलाई सुयोग्य वर प्राप्त गर्न तथा विवाहित नारीहरूलाई पति र सन्तानको सुख प्राप्त गर्न भगवान शिवले आशीर्वाद दिनुहुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। साउन महिनामा मेहन्दी लगाउने चलन पनि छ र हरियो चुरा पोते र हरियै वस्त्र पहिरिएको पनि देख्न सकिन्छ। उमङ्गका साथ सोमबारको व्रत बस्ने साथै बिहानै स्नान गरी पवित्र वस्त्र धारण गरी नजिकको शिव मन्दिर वा तीर्थमा गई शिव पार्वतीको पूजा गरी दिनभर उपवास बसेर बेलुका एक छाक मात्र चोखो खाने चलन छ। नेपालमा शिव पूजनको परम्परा कहिलेदेखि सुरु भयो भन्दा सभ्यताको सुरुदेखि भन्नु स्वाभाविक पर्छ। यहाँ हजारौँ वर्ष पूर्व निर्मित प्राचीन शिव मन्दिरहरू र स्थापित शिवलिङ्ग, शिवका वाहन नन्दी अनि अन्य देवदेवीका मूर्तिले यी कुरा साबित गर्दछन्। नेपालका विभिन्न भागमा 64 शिवलिङ्ग रहेका छन्, जसको उल्लेख हिमवत् खण्डमा समेत पाइन्छ। तिनमा सिन्धुली जिल्लाको सुनकोशी र तामाकोशीको सङ्गम नजिक दुम्जामा रहेको कुशेश्वरलाई पहिलो यानि आदिलिङ्ग मानिन्छ। त्यसै गरी दोलखाका भीमेश्वर, काभ्रेका आशापुरेश्वर, गौखुरेश्वर र धनेश्वर, काठमाडौँका किरातेश्वर, ललितपुरका कुम्भेश्वर, सन्तानेश्वर आदि पनि 64 शिवलिङ्गभित्रका अन्य केही प्रसिद्ध शिवपीठ हुन्। यिनमा अधिकांश शिवलिङ्गको स्थापना कहिले कसले गर्यो यकिन छैन। त्यसबाट पनि नेपालमा शिव उपासना प्राचीनकालदेखि नै चल्दै आएको कुरा स्पष्ट हुन्छ। नेपालमा जे जति शिवलिङ्ग र शिवका पीठ छन् ती अधिकांश कुनै नदी किनार वा नदीको दोभानमा वा तलाउको किनारमा छन्। कुनै कुनै पर्वत शिखरमा पनि छन्। यसबाट शिवको जलप्रियता सिद्ध हुन्छ। कैलाशवासी रूपले पर्वत शिखरमा रहनु पनि शिवको स्वभावसङ्गत कुरा हो। कथा अनुसार समुद्र मन्थनका बेला उत्पन्न कालकूट विष हलालले संसारलाई दग्ध गर्न लाग्दा लोक कल्याणका लागि शिवले सो विषलाई पिई कण्ठमा अड्याउनु भयो। विषपान गरेकाले त्यसबाट बच्न नीलकण्ठ शिव शीतल जलले नुहाउन वा उच्च शिखरमा बस्न मन पराउनुहुन्छ भन्ने पौराणिक उक्ति छ। श्रावण महिना शिव आराधनाका लागि किन महत्त्वपूर्ण छ, शिव पूजा आराधनाको नेपाली परम्परा र ऐतिहासिक प्रसङ्गहरू के पाइन्छ त भन्ने लगायतका प्रसङ्गमा हामीले एकजना सांस्कृतिक अध्येता हरिप्रसाद सोडारीसँग कुराकानी गरेका छौँ। सो कुराकानी राख्नेछौँ। त्यसअघि एकैछिन यो भक्ति सङ्गीतबाट अघि बढौँ।
शिव भोले बाबा, हर 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 महादेव, हर 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 महादेव। जय शिव भोले बाबा, हर 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 महादेव, हर 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 सपना विपना तिम्रै जपना गर्दछु तनले मनले, सपना विपना तिम्रै जपना गर्दछु तनले मनले। लीला तिम्रो चकित गराउने, लीला तिम्रो चकित गराउने, त्रिशूल डमरुवाला। हर 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 महादेव, हर 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 महादेव। जय शिव भोले बाबा, हर 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 दिगंबर तिम्रो कसरी गाउनी गाथा। भोलेनाथ दिगंबर तिम्रो कसरी गाउनी गाथा। लीन गराब म दुखिलाई, लीन गराब मधु खिलाई, शंभो दयालु दाता। हर 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 महादेव, हर 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 महादेव।
यहाँलाई स्वागत छ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा।
हस्, धेरै धेरै धन्यवाद।
साउनका सोमबारहरू शिव पूजनका लागि किन महत्वका छन्? शास्त्रीय प्रसङ्ग सहित केही महात्म्य राखिदिनुहोस् न संक्षेपमा।
खास गरेर साउन महिना भनेको चौथो महिना, ग्रहगत दृष्टिले हेर्दा चार भनेको कर्कट राशि र त्यसको अधिपति चन्द्रमा मानिन्छ। चन्द्रमा चाहिँ शिवजीको शिरमा बस्नुहुन्छ अथवा महादेवको शिरमा बस्नुहुन्छ। चन्द्रमाको अर्को नाम सोम हो। यस कारणले गर्दा सोमबार र साउनको महिना शिवजीको पूजा उपासनाका लागि असाध्यै राम्रो मानिन्छ र यो महिनामा शिवजीको पूजा अनुष्ठान चाहिँ हरेक दृष्टिले राम्रो मानिन्छ। पहिलो कुरा त शिवजी भनेको जलप्रिय हुनुहुन्छ र साउन महिना भनेको नेपाली परम्परामा अथवा उखानमा जीवनशैलीमा साउने झरी भन्ने चलन छ। यदि मानिसले पूजा गर्न पुगेन त्यो शिवलिङ्गमा भने पनि प्रकृति आफैले साउनमा पूजा गर्छ र शिवजी असाध्यै धेरै छिटो प्रसन्न हुने एउटा आधार भनेको जल हो। जायते इति ज, जहाँबाट जन्म हुन्छ त्यसलाई ज भनिन्छ। लयते इति ल, जहाँ गएर विसर्जन हुन्छ त्यसलाई ल भनिन्छ। त्यो कारणले गर्दा सृष्टि र विनाशको तत्त्व भनेको जल हो र हामी जल अर्पण गर्दाखेरिमा शिवजी सबभन्दा छिटो प्रसन्न हुनुहुन्छ। यस कारणले गर्दाखेरिमा नेपाल भनेको जलको दृष्टिले असाध्यै धनी राष्ट्र, त्यसमाथि पनि नेपाल भनेको शैव भूमि, यहाँका राजाले महाराजाहरूले शिवलिङ्गको पूजाआजा गरे र धेरै प्रकारका सिद्धिहरू प्राप्त गरे। जस्तै एकमुखी शिवलिङ्गको पूजा गर्यो भने शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ। दुईमुखी शिवलिङ्ग जङ्गलमा बसेर पूजा गर्यो भने शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ। पाँचमुखी शिवलिङ्गको पूजा गर्यो भनेदेखि राष्ट्र वैभवशाली सम्पन्नशाली हरेक दृष्टिले बन्दछ। नेपालमा यी सबै शिवलिङ्गहरूको पूजा गर्ने अनुष्ठान गर्ने विधिहरू छन्। फेरि प्राचीन कालदेखि चाहे हलेसी होस्, चाहे वैद्यनाथ होस्, चाहे गोसाईकुण्ड होस्, नेपालका हरेक ठाउँमा शिवजीको पूजा उपासना गर्नका लागि लायक भूमि त्यस कारणले भयो कि यहाँ शिवजी सबै ठाउँमा विचरण गर्नुभएको छ। शिवजीले मृगको स्वरूप लिएर विचरण गरेको भूमि पाशुपत क्षेत्रदेखि लिएर, शिवजीले कालकुट बीज खाँदाखेरिमा अप्ठ्यारो पर्दाखेरिमा शरण लिएको भूमि गोसाईकुण्डदेखि लिएर, शिवजीलाई आपत पर्दाखेरिमा शरणागत भूमिको रूपमा हलेसीदेखि लिएर गएर विभिन्न प्रयोजनका दृष्टिले शिवजीले यो भूमिलाई प्रयोग गरे। त्यति मात्र होइन, जब सतीदेवीको वियोग भयो त्यति बेला शिवजीले सतीदेवीलाई काँधमा बोकेर यही भूमिमा घुमे। त्यति मात्र होइन, उनको दुई पटक विवाह, एकपटक सतीदेवी र अर्को पटक पर्वतराज की छोरी पार्वतीसँग यही भूमिमा भयो। भूमि शैव भूमि, त्यसपछि साउन असाध्यै प्रिय महिना, नेपाल जलको सम्पन्नशाली भूमि, यस कारणले गर्दाखेरिमा यो कुनै हिन्दूको, कुनै शैव धर्मको अथवा कुनै वर्ग विशेषको पर्व नभएर हामी साझा नेपालीको पर्व हो र सबैले गर्नुपर्ने पर्व हो।
हजुर, अब श्रावण महिनाको शिव पूजन व्रत आराधनाको प्राचीनता र यसका प्रचलनहरू कस्ता कस्ता छन्? अनुष्ठानका रूपमा यसका विधिहरू के छन् अथवा कसरी मनाइन्छ? धार्मिक आस्था अनुसार श्रावणलाई बोलबमको पनि प्रसङ्ग आउँछ श्रावणमा, होइन? यी विषयमा आराधनाका विधि पद्धतिहरू के छन्, यो बारेमा संक्षेपमा राखिदिनुहोस् न।
हामीले देवी देवता पूजा गर्नका लागि पत्रम पुष्पम फलम तोयम,
हजुर,
हामीले फुल पात जल जे अर्पण गरे पनि देवी देवता प्रसन्न हुन्छन्। त्यसमाथि पनि प्राचीन कालदेखि यही भूमिमा शिवजीको धेरैले आराधना गरे। जस्तै शिवजीको पहिलो आराधना र दर्शन गर्नका लागि एउटा व्यवस्थित स्वरूप निर्धारण गरेको भनेको पहिलो नेपाल भूमिले। यसको उदाहरण के भन्दा, नियमुनिले विरूपाक्ष नाम गरेको कुकर्म गरेका थिए उनले। तिनको पाप नाश गर्नका लागि नियमुनिले ती विरूपाक्षलाई नेपालको चौचेठी शिवलिङ्गको दर्शन गराए। त्यो दर्शन गराइसकिसकेपछि उनको स्वरूप विरूप, विरूपाक्ष जसको रूपै छैन, एकदम कुरूप देखिएको छ अथवा रूप रहित छ, त्यसले रूप पनि प्राप्त गर्यो, आफ्नो राज्य पनि प्राप्त गर्यो, आफ्नो वैभव पनि प्राप्त गर्यो, आफ्नो पापलाई पनि क्षय गर्यो। यस कारणले गर्दा पहिलो दृष्टान्त के छ भने, नेपालमा शिवलिङ्गको पूजा गर्नुपर्छ भन्ने एउटा सिद्धान्तको विकास नियमुनिले विरूपाक्षलाई 64 शिवलिङ्गको दर्शन गराएर गरे। अर्को कुरा, यही भूमिमा पार्वतीले शिवजीको उपासना गरेर स्वयं महादेवलाई उनले पतिदेवको रूपमा पाइन्। त्यति मात्र नभएर रामले लङ्का विजय गर्नका लागि पनि रामेश्वरको शिवलिङ्ग बनाए र रामेश्वर शिवलिङ्गको पूजाआजा गरिसकेपछि उहाँको आशीर्वाद लिएर लङ्का विजय गरे। जब चन्द्रलाई रोगग्रस्त भए चन्द्रमा दक्ष प्रजापतिको श्रापले गर्दाखेरिमा त्यो मोक्ष गर्नका लागि सोमनाथको उनले पूजाआजा गरे र उनीले आशीर्वाद पाए, रोगबाट पनि मुक्त भए र उनको कला जुन क्षण भएको थियो फेरि पूर्णिमासम्म बन्न पाउने, पूर्ण कलाको बन्न पाउने उनले शोभा सौभाग्य पाए। यसरी यस भूमिमा विभिन्न प्रयोजनका दृष्टिले शिवको उपासना गरेको देखिन्छ यो आर्यवर्तमा, विशेष नेपालमा। त्यहाँमाथि पनि आर्यवर्त भनेको अहिलेको भारत, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानसम्मको भूमिले। अब अर्को कुरा, नेपालमा चाहिँ अन्य मुलुकको भन्दा नेपालमा शिवजीको पूजा गर्ने पद्धति, रीति, सामग्रीहरू विचित्र खालका छन् है। हजुरले विषयको उठान गर्नुभयो कि बोलबमको बारेमा, किनकि यो बोलबम चाहिँ सुन्दरी जल माईबाट, त्यहाँबाट जल लिएर आएर हामी शिवजीलाई अर्पण गर्छौँ। सुन्दरी जल भनेको त्रिपुरा सुन्दरी अथवा एउटा 10 महाविद्यामध्येकै एक देवी हुन् र बागमतीकै जल लिएर आउँछन्। वाग भनेको वाणी, वती भनेको बोलीलाई शुद्धिकरण गर्ने अथवा बोलीलाई जागरूक बनाउने, बोलीमा सिद्धता ल्याउने शक्ति कोसँग छ बागमती नदीसँग। त्यसमाथि पनि त्रिपुरा सुन्दरी अथवा जो 10 महाविद्यामध्येकि एक देवी हुन्, उनको श्री चरणबाट बगेर आएकी बागमतीको जल लिएर आएर शिवजीलाई अर्पण गर्दाखेरिमा चाहिँ त्यसबाट आफूले इच्छाएका मनोकांक्षा पुरा हुन्छ भनेर यो प्रचलन रहेको छ। नेपाल विशेष गरेर काठमाडौँको जुन प्रचलन छ, अब यसलाई अहिले विभिन्न ठाउँमा प्रयोग गरिन्छ। यो विभिन्न शिवालयमा पवित्र ठाउँको कि घाटको, घाट भन्ने बित्तिकै घाट भनेको दुईटा नदीको सङ्गमको, कि त मुहानको, कि त पवित्र तीर्थस्थलको जल चाहिँ लगेर हामीले शिवजीमा अर्पण गर्ने चलन छ। यो चलन चाहिँ नेपालैभरि मात्र होइन भारतमा पनि छ, किनभने विक्रम बाबाको त्यहाँ दर्शन गर्न जाने चलन छ। यस कारणले गर्दा हामीले शिवलाई पूजा गर्न अथवा शिवलाई सन्तुष्ट गराउनका लागि, आशीर्वाद दिने तुल्याउनका लागि यति बेला पवित्र स्थलको जल लगाएर अर्पण गरिदिने, त्यसले बहुत राम्रो काम गर्छ। तर यही बेलामा एउटा म जोडिहालौँ, हाम्रा नेपालका कयौँ शिवलिङ्गहरूमा चाहिँ शिवलिङ्गमाथि एउटा जलहरी भन्ने राखिन्छ, त्यो जलहरी तामाको छ। यदि तामाको जलहरी छ भने त्यो जलहरीबाट तपाईँले जल चाहिँ चढाउन मिल्छ, तर दुध चढाउन मिल्दैन, किनकि तामामा दुध पर्ने बित्तिकै अपवित्र मानिन्छ। यस कारणले गर्दाखेरिमा जलहरी यदि राख्नु नै छ भने तामा बाहेक चाँदीको राख्नुहोस्, पित्तलको राख्नुहोस्, अन्य धातुको राख्नुहोस्।
शिव साधना चाहिँ जपात्मक, हवनात्मक र अभिषेकात्मक आदि गरी गरिन्छ भनिन्छ, यी भनेका चाहिँ कुन कुन विधि हुन्? सरल रूपमा प्रश्न पारिदिनुहोस् न।
जपात्मक भनेको चाहिँ जप्नु, ओम नमः शिवाय भनेर जप्नु, त्र्यम्बकम् जिजामय भनेर जप्नु, अथवा नमस्ते रुद्र मन्यवा भनेर पाठ गर्नु, यी सबै के हुन् भने जपात्मक हुन्। अर्को र अभिषेक भनेको चाहिँ जल प्रिय भएको कारणले गर्दा हामी जलले अभिषेक गर्छौँ। त्यस कारणले गर्दा मन्त्र जप गरे पनि हुन्छ, अभिषेक दिए पनि हुन्छ। अर्को हजुरले भन्नुभएको
हवनात्मक
भनेको चाहिँ के अरे, शिवको नाममा प्राय गरेर पाशुपत क्षेत्रमा रुद्री गर्नका लागि पनि जुराउनु पर्दैन भन्ने चलन छ। रुद्री चाहिँ पढ्न मिल्छ र अग्नि जुर्ने दिनहरूमा चाहिँ शिवको स्मरण गरेर शिवलाई प्रसन्न तुल्याउनका लागि हवन गर्ने चलन छ, त्यसलाई चाहिँ हवनात्मक भनिन्छ।
हजुर, अब शिवका नाम अनेक छन्, अब शिवपीठहरू पनि सर्वत्र छन्, तर शिवपीठहरू प्राय शिवलिङ्गका रूपमा पूजिन्छन्। शिवलिङ्गको प्रतीकात्मकता के हो र यसको महात्म्य कस्तो छ?
शिव भनेको परमात्मा हो, लिङ्ग भनेको चिन्ह हो। यदि शिवलिङ्ग भनेको महादेवको अङ्ग थियो भने लिङ्ग पुराण छ हामीसँग, त्यहाँ त महादेवको लिङ्गको मात्रै वर्णन गर्नुपर्ने थियो, तर त्यहाँ त्यो छैन। शिव पुराणमा पनि शिवलिङ्गको चर्चा छ, तर महादेवको अङ्ग भनेर छैन। हामीले के विचार गरेनौँ भने महादेव र शिवलिङ्गमा फरक छ। शिवलिङ्ग भनेको परमात्माको चिन्ह हो, यो अदृश्य परमात्मालाई साकार रूपमा जुन मूर्ति बनायो त्यो शिवलिङ्ग हो। महादेव भनेको चाहिँ विनाशका देवता हुन्, ब्रह्मा विष्णु र महादेवको उत्पत्ति शिवलिङ्गबाट भएको हो। शिव भनेको चाहिँ निराकार हो, त्यसलाई साकार बनाउनका लागि हामीले शिवलिङ्ग बनाइयो। कुरा के हो भनेदेखि, आकाशम लिङ्गम इत्याहु पृथ्वी तस्य पीठिका आलय सर्वदेवानाम लयानाम लिङ्गम उच्यते। आकाश भनेको लिङ्ग हो, पृथ्वी भनेको जलहरी हो, यिनीहरू अर्थात् हामी 14 लोकका परिकल्पना गर्छौँ, 14 लोक छन् भनेर विश्वास गर्छौँ। 14 लोकका 33 कोटि देवतालाई एकै ठाउँमा पूजा गर्नु पर्यो भने त्यो मूर्तिलाई के भनिन्छ? शिवलिङ्ग भनिन्छ। हामीसँग तिनवटा कुरा हुन्छन्, एउटा शिवलिङ्ग हुन्छ, अर्को मूर्ति हुन्छ, अर्को शालिक हुन्छ। महापुरुष र मानिसहरूको मूर्तिलाई शालिक भनिन्छ, देवी देवताको बिम्ब विशेषलाई मूर्ति भनिन्छ, परमात्माको मूर्ति विशेषलाई शिवलिङ्ग भनिन्छ। त्यो भएर मूर्ति र शिवलिङ्गमा फरक छ। त्यो भएर शिवलिङ्ग भनेको प्रकृति र पुरुषको बिम्ब अथवा परमात्माको चिन्ह हो।
पत्रम पुष्पम फलम तोयम अघि पनि यहाँले भन्नुभयो होइन, त्यसअनुसार चाहिँ पत्र पुष्प जल पाती आदि चढाए पनि प्रसन्न हुने शिवलाई, अब दुध पनि चढाइन्छ महत्त्वका साथ, यो अनन्य आस्था मात्रै हो या यसको विशेष महत्त्व पनि केही छ?
हो, दुध चढाउने हो भने गाईको दुध चढाउने हो, अर्को कुरा चाहिँ यति बेला विज्ञानले पनि के प्रमाणित गरेको छ, पूर्व कुनै एउटा मैले जर्नल पढ्दै थिएँ, अहिले पश्चिमाहरूले नि के प्रमाणित गरे अरे भने साउन महिनामा गाईको दुध चाहिँ स्वास्थ्यका लागि लाभकारी हुँदैन अरे, र यो बेलामा चढाएको जुन शिवलिङ्ग कस्तो ढुङ्गाको बनाइन्छ भने पहिला त शिवलिङ्ग बनाउनका लागि ढुङ्गा तिन प्रकारका हुन्छन्, पुरुष स्त्री र नपुग्छ, र यो ढुङ्गा विचार गरेर र ढुङ्गालाई यसरी ठोक्दा टङ टङ आवाज आउनुपर्छ, र पुराना जति पनि शिवलिङ्गहरू छन् सबै चुम्बक टाँस्छ, चुम्बकले तान्ने ढुङ्गाबाट बनेका छन्, ती ढुङ्गाहरूलाई चाहिँ यदि दुध चढायो भने त्यहाँबाट दैविक ऊर्जा बढी आउँछ, त्यो भएर गाईको दुध यदि त्यस्तो शिवलिङ्गमा चढायो भने त्यहाँबाट ऊर्जा बहुत राम्रो आउँछ, यस कारणले गर्दा हामीले यति बेला चाहिँ दुधलाई त्यसले स्वास्थ्यलाई भन्दा पनि दैविक ऊर्जा चाहिँ बढी आउने, स्वास्थ्यलाई त्यति ठुलो सहयोग नगर्ने भएको कारणले गर्दाखेरिमा पनि हामीले चाहिँ गाईको दुध चढाउने काम गर्छौँ, र पश्चिमाहरूले पनि यो कुरा स्वीकार गरेका छन् कि साउनको महिनामा गाईको दुधबाट जति राम्रो स्वास्थ्यलाई फाइदा गर्नुपर्ने हो त्यो गर्दैन भन्ने हिसाबले यो दुइटैको संयोजन हुनसक्छ।
हजुर, अब सोम भन्नाले चन्द्रमा बुझिन्छ तर चन्द्रमाले मनलाई प्रभाव पार्छ भनिन्छ, र शिवको शिरमा चन्द्राकार पनि देखिन्छ, यहाँ एकजना ज्योतिषका अध्येता पनि हुनुहुन्छ, यिनका सम्बन्धमा जान्नु बुझ्नुपर्ने कुरा केही छ कि?
हेर्नुहोस्, अष्टम स्थानको जुनसुकै ग्रह चलोस् ज्योतिषीय दृष्टिले,
हजुर,
जस्तै मङ्गल चलोस् या चन्द्रमा चलोस्, बृहस्पति चलोस् या राहु चलोस्, त्यसलाई नियन्त्रण गर्नका लागि अष्टम स्थानलाई शुद्धिकरण गर्नका लागि, अथवा त्यो अष्टम स्थान भनेको मृत्यु हो, अष्टम स्थान भनेको अवरोध हो, अष्टम स्थान भनेको तनाव हो, अष्टम स्थान भनेको अचानक हुने दुर्घटना हो, यसलाई रोक्नका लागि शिव साधना गरिदियो भने बहुत राम्रो हुन्छ। मैले धेरै मानसिक समस्या भएका मानिसहरूलाई तिमी त्यस्तो शिवलिङ्गमा पूजा गर जो घाटको नजिक होस्, त्यसमा साधना गर्दा बहुत राम्रो हुन्छ। अर्को कुरा चाहिँ यदि कसैलाई मानसिक तनाव बढी छ अथवा आँखामा धेरै समस्या आइरहेको छ अथवा सपनामा तर्सन्छ भने सोमबार अथवा साउनको महिनाभरि त्र्यम्बकम जिजामय भन्ने मृत्युञ्जय मन्त्र जप्ने अथवा नमः शिवाय भन्ने मन्त्र शिवालयमा पूर्व या उत्तर फर्केर जप्यो भने यसले मानसिक शान्ति दिलाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्छ, नभए यसलाई प्रयोग गरेर हेर्न सकिन्छ।
अलिकति ज्योतिषीय प्रसङ्ग पनि आयो, धार्मिक प्रसङ्ग पनि चल्यो होइन। अब यो साउनमा शिव पूजनको जुन परम्परा छ, विधि छ, विधान छ, तौर तरिका छ होइन, जसरी आस्थावानहरू यसप्रति प्रेरित भएर आफ्नो व्रतमा साधनामा संलग्न हुन्छन्, यसले चाहिँ हाम्रो खास गरी व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा र समाजमा पनि र भौतिक जीवनमा पनि दिने सन्देश के हो, यो संस्कृतिलाई हामीले निरन्तरता किन दिनुपर्छ, यस सम्बन्धमा केही भनिराखिदिनुहोस् न।
यो सिक्ने भनेको शैव परिवारबाट हो। शैव परिवारमा के छ भनेदेखि महादेवको शिरमा अथवा गलामा नाक छ, र महादेवको छोरा गणेशको वाहन चाहिँ मुसा छ, त्यो सर्प सधैँ मुसा खानालाई आकर्षित हुन्छ। महादेवको वाहन नन्दी छ र पार्वतीको वाहन सिंह छ, त्यो सिंह चाहिँ नन्दीमाथि आक्रमण गर्नका लागि सधैँ उद्धत छ। महादेवको गलामा रहेको वासुकी नागलाई खानका लागि उहाँको पुत्र कुमारको वाहन मयूर सधैँ आकर्षित छ, तथापि यो विषयमा उहाँहरूको बीचमा कहिले पनि झगडा भएन। उहाँहरूको वाहन, उहाँहरूले धारण गरेका गहना, उहाँहरूको आभूषण यीसँग एकअर्काकोमा विरोधाभास छ, तथापि कहिले पनि उहाँहरूको बिचमा झगडा भएन। यो हाम्रो समाजले सिक्नुपर्छ, यो हाम्रो परिवारले सिक्नुपर्छ, यो अहिले राजनीतिले सिक्नुपर्छ। हामी अरूको दर्शन पनि मानौँ, तर सबभन्दा पहिला त के अरे, हाम्रै दर्शन नमानिकन आफ्ना घरका चिज प्रयोग नगरिकन अन्त गएर यो बर्बाद भइरहेको छ। र शैव पूजाले के गर्छ भने, चाहे त्यो परियार होस्, चाहे त्यो आचार्य होस्, चाहे त्यो लिम्बू होस्, चाहे त्यो खनाल होस्, चाहे त्यो राई होस् अथवा त्यो रायमाझी होस्, जुनसुकै भए पनि तिनीहरू चाहिँ एक आपसमा जोड्नका लागि शिव संस्कृतिले जोड्न सक्छ, यो दर्शन हामीले बुझ्नुपर्छ। अर्को हामीले लिने कुरा चाहिँ के हो भने, पारिवारिक अभिभावकत्व ग्रहण गरेको मानिसले विष पनि सेवन गर्न सक्नुपर्छ। जस्तै महादेवले कालकुट विष खाइदिएका थिएनन् भने त्यति बेला ब्रह्माण्ड ध्वस्त हुन्थ्यो, मानव जातिको इतिहास रहन्थ्यो कि रहन्थेन कुनै ग्यारेन्टी थिएन। त्यस कारणले गर्दा राष्ट्रको प्रमुख होस् अथवा समाजको प्रमुख होस्, परिवारको प्रमुख होस्, त्यसले विष खान सकेन भनेको त्यहाँको खराब परिस्थितिलाई नियन्त्रण गर्न सकेन भनेदेखि भयावह अवस्था आउँछ। यस कारणले गर्दा महादेवबाट हामीले अथवा शैव परिवारबाट हामीले अथवा शिवचिन्तनबाट हामीले यो कुरा बुझ्न जरुरी, यो कुरा हाम्रो परिवार, समाज, समुदायले यो बुझ्यो भने हाम्रो परम्परा, संस्कृति, जीवनशैली फरक भए पनि हामी एकाकार भएर रहन सक्थ्यौँ, अथवा हामी ऋषिमुनिका सन्तान भएर बाँच्न सक्थ्यौँ, आफ्नै भूमिका देवी देवताका उपासक भएर बस्न सक्थ्यौँ।
हस् त, यहाँलाई धेरै धेरै धन्यवाद। साउने सोमबारका सन्दर्भमा यति धेरै जानकारी राखिदिनु भयो।
हस्, मलाई पनि यो शुभ अवसर दिनुभएकोमा रेडियो नेपाल परिवारप्रति म कृतज्ञता ज्ञापन गर्न चाहन्छु। जय भोले, जय शिव, जय शम्भु।
उहाँ हुनुहुन्थ्यो धर्म संस्कृतिका अध्येता हरिप्रसाद सोडारी।
भस्म दलेर शम्भु तिमीले जीवनको रूप देखायो, भस्म दलेर शम्भु तिमीले जीवनको रूप देखायो, विषधर धारी प्रेम को महिमा कंठ मा बेरी बतायो।
आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले हिन्दू सनातन धर्म संस्कृतिमा श्रावण महिनामा शिव आराधना सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। श्रावण महिनामै मिथिलाञ्चलमा श्रावण कृष्ण पञ्चमीदेखि मधुश्रावणी पर्व सुरु हुन्छ। यस समयमा मिथिलाका नवविवाहित नारीहरूले 15 दिनसम्म शिव, गौरी र नागदेवताको पूजा गर्दै सुखद दाम्पत्य र पारिवारिक जीवनको कामना गर्दै मधुश्रावणी पर्व मनाउँदछन्। आध्यात्मिक धार्मिक उन्नति र पारिवारिक कल्याणका लागि कालक्रम ऋतुचक्र अनुसार गरिने हाम्रा व्रत अनुष्ठानको अभ्यास र चाड पर्व जात्रा आदिका परम्पराले हाम्रा सांस्कृतिक वैभवलाई जीवन्त राखिरहेका छन् भने हामी हुनुको गौरवबोध पनि गराइरहेका छन्। हस्त, यसै भक्ति गायनसँगै आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी देवकी गौतम र प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छौँ। नमस्कार।
जीवन मरणको रूप लिएर माया मोह चिनायो, जीवन मरणको रूप लिएर माया मोह चिनायो, शिशुमा गङ्गा बोकी शम्भो, शिशुमा गङ्गा बोकी शम्भो, शान्तिको मार्ग देखायो। भस्म दलेर शम्भु तिमीले जीवनको रूप देखायो, विषधर धारी प्रेम को महिमा कंठ मा बेरी बतायो। जटासरी छ जटिलियो महिमा माया जाल बुझायो, जटासरी छ जटिलियो महिमा माया जाल बुझायो, डमरू नाद बजाई तिमीले, डमरू नाद बजाई तिमीले, ब्रह्म को रूप दिखायो। भस्म दलेर शम्भु तिमीले जीवनको रूप देखायो, विषधर धारी प्रेमको महिमा कण्ठमा बेरी बतायो, कण्ठमा बेरी बतायो, बेरी बतायो।